यो रेडियो नेपाल हो। हरिशरण लामिछानेबाट समाचार सुन्नुहोस्। सबभन्दा पहिले यस प्रसारणका मुख्य समाचार। काठमाडौँ उपत्यकाको विद्युत वितरण प्रणालीलाई भूमिगत गर्ने कार्यको प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा शुभारम्भ। आगामी दुई वर्षभित्र देशका सबै भूभागमा विद्युत सेवा पुर्याइसक्ने प्रधानमन्त्रीको प्रतिबद्धता। पूर्व उपसभामुख डाक्टर शिवमाया तुम्बाहाम्पे कानून न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त। राष्ट्रपतिबाट शपथ ग्रहणपछि हिजै पदभार ग्रहण। नयाँ डीपीआर अनुसार आगामी 2081 साल असार मसान्तमा निर्माण सम्पन्न गर्ने गरी 72.5 किलोमिटर लामो काठमाडौँ तराई मधेस द्रुत मार्गको काम भइरहेको नेपाली सेनाद्वारा संसदीय समितिलाई जानकारी। प्राविधिक व्यावसायिक र उच्च शिक्षा सम्बन्धी अलग अलग संघीय शिक्षा ऐन ल्याउने सरकारको तयारी। र नाइजरमा द्वन्द पीड़ितहरूकालाई लागि खाद्यान्न वितरणका क्रममा भागदौड़ हुँदा कम्तीमा 20 जनाको मृत्यु। समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाण्डु उपत्यकाको विद्युत वितरण प्रणालीलाई भूमिगत गर्ने कार्यको शुभारम्भ गर्नुभएको छ। काठमाण्डुमा विद्युत वितरण प्रणालीलाई भूमिगत सुदृढीकरण र स्वचालित गर्ने कार्यको हिजो शुभारम्भ गर्नुहुँदै प्रधानमन्त्री ओलीले आगामी दुई वर्षभित्र मुलुकका सबै भूभागमा विद्युत पुर्याइसकिने बताउनुभयो। उहाँले विद्युत उत्पादन वृद्धि गरी विद्युत निर्यात गर्ने देशको नाममा नेपाललाई विश्व सामु परिचित गराउने सरकारको लक्ष्य रहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले एमसीसी योजना ऊर्जा क्षेत्रको विकासका लागि महत्वपूर्ण रहेको भन्नुहुँदै त्यसलाई चाँडै साकार रूप दिइने बताउनुभयो। प्रधानमन्त्री ओलीले नयाँ उद्योग स्थापना गर्ने, रुग्ण उद्योग सञ्चालन गर्ने, युवा पलायन रोक्ने, विदेशमा रहेका दक्ष प्राविधिकलाई स्वदेशमै रोजगारी प्रदान गर्ने लगायतका महत्वपूर्ण कामको थालनी सरकारले गरिसकेको बताउनुभयो। प्रधानमन्त्री ओलीले सरकार सुशासन र विकासमा केन्द्रित रहेको र सबै नेपाली समक्ष सरकारको लक्ष्यलाई साकार रूप दिन एकजुट भएर लाग्नुको विकल्प नरहेको बताउनुभयो। कार्यक्रममा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले सरकारले थप 400 मेगावाट बिजुली उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जडान गरिसकेको जानकारी दिनुभयो। कार्यक्रममा एसियाली विकास ब्याङ्कको 7 अर्ब रूपियाँको सहुलियतपूर्ण ऋण र नेपाल सरकार र विद्युत प्राधिकरणको लगानीमा पहिलो चरणमा महाराजगंज र रत्नपार्क वितरण केन्द्रबाट शुरू गरिएको विद्युत वितरण प्रणालीलाई भूमिगत गरिने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो। उहाँले सन् 2021 अक्टोबरसम्ममा पहिलो चरणको काम सम्पन्न गर्ने लक्ष्य रहेको बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार डिजिटल नेपाल बनाउने महाअभियानमा रहेको बताउनु भएको छ। काभ्रेको धुलीखेल नगरपालिकाको 34 स्थापना दिवसलाई धुलीखेलमा हिजो सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले डिजिटल नेपालका लागि विकास र सेवाका क्षेत्रमा आधुनिक प्रविधि प्रयोग गर्ने नीति लिइएको जानकारी दिनुभयो। प्रधानमन्त्री ओलीले सरकार महिला र पिछड़िएका समुदायको उत्थान, रोजगारी र युवालाई विदेशप्रति विकर्षणका कार्यक्रम ल्याइएको बताउनुभयो। उहाँले हालसम्म 88% भन्दा बढ़ी जनतामा विद्युत पहुँच पुगिसकेको उल्लेख गर्नुहुँदै अबको दुई वर्षभित्र बाँकी 12% पनि विद्युत सेवा पुर्याइसक्ने बताउनुभयो। कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बासकोटाले सरकारले न्याय र समानतासँगै नेपाललाई विकासतर्फ डोर्याइरहेको बताउनुभयो। खानेपानी मन्त्री बीना मगरले दुलीखेल नगरपालिकाले खानेपानीमा स्वच्छता कायम गरिरहेकोमा खुशी व्यक्त गर्नुभयो। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद एवं पूर्व उपसभामुख डाक्टर शिवमाया तुम्बाहाम्पेलाई कानून न्याय तथा संसदीय मामिला मन्त्री पदको पद तथा गोपनीयताको शपथ गराउनु भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा हिजो आयोजित समारोहमा राष्ट्रपति भण्डारीले नवनियुक्त मन्त्री डाक्टर तुम्बाहाम्पेलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल सिन्हा, मन्त्रीहरू र उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो। जिल्ला अदालत काठमाण्डुले पूर्व सभामुख कृष्णबहादुर महरालाई बलात्कारको प्रयासको मुद्दामा हिजो सफाई दिएको छ। न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई हिजो सफाई दिने फैसला गरेको काठमाण्डु जिल्ला अदालतका श्रेष्ठदार आनन्द प्रसाद श्रेष्ठले जानकारी दिनुभयो। प्रतिनिधि सभा विकास तथा प्रविधि समितिले काठमाण्डु तराई मधेश जोड़ने द्रुत मार्ग निर्माणको अवस्थाबारे आयोजना र सम्बद्ध पदाधिकारीसँग हिजो छलफल गरेको छ। छलफलमा रक्षा मन्त्रालयका सचिव रेश्मी राज पाण्डेले नयाँ डीपीआर अनुसार 2081 साल असार मसान्तसम्म द्रुत मार्ग निर्माण कार्य सम्पन्न गर्ने गरी काम अगाडि बढ़ाइएको जानकारी दिनुभयो। छलफलमा सांसदहरूले आयोजनामा रहेका रूख कटान, मुआवजा वितरण, अदालतमा परेको मुद्दा लगायत आयोजनाका लागि तोकिएको रकम खर्च नहुने समस्या ठूलो चुनौतीका रूपमा रहेको बताउनुभयो। सांसदहरूले देशकै गौरवको रूपमा रहेको आयोजना निर्माणमा ढिलाइ हुन नहुने भन्दै काम गर्न सहज वातावरण बनाउन सम्बद्ध पक्षको समयमा नै ध्यान जानुपर्नेमा जोड़ दिनुभयो। बैठकमा नेपाली सेनाका तर्फबाट नयाँ डीपीआर अनुसार चार लेनको 72.5 किलोमिटर सड़क 2081 साल सम्ममा सम्पन्न गरिसक्ने गरी योजना तयार भएको जानकारी दिइएको थियो। उक्त द्रुत मार्गको चौड़ाई पहाड़ी भूभागमा 25 मीटर र तराई भूभागमा 27 मीटर हुने, 87 पुल निर्माण गरिने, सड़कको महादेव डाँडा, गोद्रे डाँडा र लेन डाँडामा गरेर 6.4 किलोमिटरमा 3 सुरूङ निर्माण गरिने नेपाली सेनाले जनाएको छ। सरकारले आगामी वैशाखको 23-25 गतेसम्म लुम्बिनीमा आयोजना हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको तयारी शुरू गरेको छ। सम्मेलन मूल आयोजक समितिका अध्यक्ष एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईको अध्यक्षतामा हिजो मन्त्रालयमा भएको बैठकले 2564 बुद्ध जयन्ती तथा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको तयारी थालेको हो। बैठकमा मन्त्री भट्टराईले नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने विभिन्न आयाम मध्ये बुद्धको जन्मस्थल पनि एउटा भएको भन्दै यो सम्मेलनले नेपाललाई त्यही उचाइबाट चिनाउन सफल हुने बताउनुभयो। उहाँले लुम्बिनी र बुद्धका बारेमा जति धेरै चर्चा गर्यो नेपालको छवि त्यति नै माथि जाने उल्लेख गर्दै यो बौद्ध सम्मेलनलाई भ्रमण वर्ष 2020 अवसरसँग पनि जोडेर हेरिनुपर्नेमा जोड़ दिनुभयो। राष्ट्रिय सभाको हिजोको बैठकले पहिलो संविधान सभाका सदस्य सिद्धार्थ कुमार सोमानी र राष्ट्रिय सभाका सदस्य दुर्गा प्रसाद उपाध्यायको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ। बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल सिन्हाले प्रस्तुत गर्नुभएको शोक प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको थियो। 2074 सालमा राष्ट्रिय सभा निर्वाचनमा नेपाली कंग्रेसका तर्फबाट प्रदेश नम्बर 5 राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनुभएका सांसद उपाध्यायको 51 वर्षको उमेरमा फागुन 2 उपचारका क्रममा निधन भएको थियो। यसैगरी 2064 संविधान सभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सोनामीको 52 वर्षको उमेरमा गत माघ 25 निधन भएको थियो। स्वर्गीय सुमानी नेपाल कम्युनिष्ट पार्टी नेकपासँग आबद्ध हुनुहुन्थ्यो। राष्ट्रिय सभाको अर्को बैठक यी फागुन 6 दिउँसो 1 बस्नेछ। नेपाली कंग्रेस संसदीय दलको कार्यालयले हिजो सिंहदरबारमा श्रद्धांजली सभाको आयोजना गरी राष्ट्रिय सभाका सदस्य दुर्गा प्रसाद उपाध्यायको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ। श्रद्धांजली सभामा नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले स्वर्गीय उपाध्यायले पार्टी संगठनमा पुर्याउनु भएको योगदान र सक्रियता महत्वपूर्ण रहेको बताउनुभयो। महामन्त्री शशांक कोइरालाले 2046 सालदेखि निरन्तर पार्टीको राजनीतिमा सक्रिय उपाध्याय एक जनप्रेमी नेता रहनुभएको बताउनुभयो। नेपाली कंग्रेस प्रतिनिधि सभाका प्रमुख सचेतक बालकृष्ण खाँडले गाउँको विकास र जनतालाई प्राथमिकता दिने उपाध्यायको सपनालाई पार्टीले आत्मसात गर्दै अघि बढ़नुपर्ने बताउनुभयो। प्रदेश नम्बर 5 राष्ट्रिय सभा सदस्य हुनुभएका सांसद उपाध्यायको क्यान्सर रोगबाट निधन भएको हो। नेपाली कंग्रेसका नेता एवं स्वतन्त्रता सेनानी बेखारत्न साक्यको अन्त्येष्टि गरिएको छ। आइतबार निधन भएका ललितपुरका पूर्व मेयर रहनुभएका साक्यको हिजो बौद्ध परम्परा अनुसार शंखमूलमा अन्त्येष्टि गरिएको कंग्रेस नेता रामचन्द्र पोखरेलले जानकारी दिनुभयो। अन्त्येष्टिमा कंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री प्रकाशमान सिंह लगायतका नेताहरू शंखमूल पुग्नु भएको थियो। प्रदेश नम्बर 5 मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रदेश नम्बर 5 कमिटिका इन्चार्ज शंकर पोखरेलले सरकारले निकै राम्रा कामहरू गरेको भए पनि प्रचार हुन नसकेको बताउनु भएको छ। बाँकेको कोहलपुरमा आयोजित नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रदेश नम्बर 5 तेस्रो पूर्ण बैठकमा उहाँले सरकारले गरेका राम्रा कामको आफ्ना पार्टी नेता तथा कार्यकर्ताबाटै प्रचार प्रसार गर्नमा कन्जुस्याई हुँदा विरोधीहरू थप हौसिएको बताउनुभयो। नेपाली कंग्रेसका महामन्त्री डा शशांक कोइरालाले मुलुकलाई समृद्ध बनाउन निर्यातमूलक उत्पादनमा जोड़ दिनुपर्ने बताउनु भएको छ। नेपाली कंग्रेसद्वारा सोलोखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकामा आयोजित कार्यक्रममा महामन्त्री डा कोइरालाले सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाउनुभयो। कार्यक्रममा नेपाली कंग्रेसका केन्द्रीय सदस्यहरू धनराज गुरूङ, गगन थापा र बलबहादुर केसीले सरकारले बहुमतको सदुपयोग गर्न नसकेको बताउनुभयो। नेपाली कंग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारको दुई वर्षको अवधिमा महँगी बढ़ेको, शान्ति सुरक्षा कायम हुन नसकेको, विदेश नीति कमजोर बनेको र विकास निर्माण हुन नसकेको आरोप लगाउनु भएको छ। हिजो चितवनमा प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा उहाँले सरकार परिवर्तनको विषय अहिले कंग्रेससँग सम्बन्धित नरहेको बताउनुभयो। सिन्धुलीको कमलाबाई नगरपालिकाले विकास निर्माण तथा योजनाहरूको काममा आम नागरिकहरूलाई सक्रिय सहभागी गराउन थालेको छ। सिन्धुलीबाट हाम्रा संवाददाता कमल सरला सुनवारको यो रिपोर्ट।
ठ्याक्कै बुद्ध नगर चोकदेखि चकमकी जाने रोडमा चाहिँ काम भइराखेको छ, बाटो बनिराखेको छ।
स्थानीय तहले सञ्चालन गरेको योजना र विकास निर्माणको काममा सक्रिय सहभागी भएको सुनाउँदै हुनुहुन्थ्यो कमलामाई नगरपालिका साथ सिन्धुलीकी धनमाया तामाङ। धनमाया तामाङले जस्तै कमलामाई नगरपालिका चारका शम्भु कार्कीले पनि आफ्नो स्थानीय तहमा हुने विकास निर्माणको काममा सक्रिय सहभागी भएर चासो देखाउनु भएको छ।
रङ सिंचाइको कुलोलाई 1 लाख परेको छ, त्यहाँबाट प्रतिक्षालयको लागि 2.5 लाख छ, अनि बाटो ग्राभेलको लागि 1 लाख छ।
स्थानीय तहमा हुने योजना तथा विकास निर्माणको काम गर्दा सबैको समान सहभागिताले मात्र दिगो विकास सम्भव भएकोले नगरपालिकाले त्यस विषयमा ध्यान दिएको बताउनुहुन्छ नागरिक समाज सिन्धुलीकी प्रतिनिधि मेनुका सुवेदी।
यहाँ चाहिँ आम नागरिकको उपस्थितिमा चाहिँ उपभोक्ता समिति गठन भएको छ, त्यसमा महिला, दलित, जनजाति, अब यो भनौ न समाजमा जे जस्ता छौ नि हामी सबै समुदायका चाहिँ समेटेर त्यो उपभोक्ता समिति गठन भएको छ।
आफ्नो वडामा सबैको समान सहभागितामूलक विकास निर्माणको कामले तीव्रता पाएको बताउनुहुन्छ कमलामाई नगरपालिका 6 का वडाध्यक्ष उज्जवल थापा।
30 वटा योजना छुटेका थियौँ, त्यो 30 वटा मध्येमा चाहिँ अहिलेसम्म जस्तो रातमाटा हाइटको एउटा बाटो निर्माणको काम थियो त्यो सम्पन्न भएको छ, अनि एउटा टाउन प्लानिङको बाटो सम्पन्न लगभग लगभग भइसकेको छ, जस्तो समावेशी सम्पूर्ण जुन हिसाबले बहनुपर्ने हो त्यो चाहिँ हाम्रो 100% छ।
अहिले सिन्धुलीको 9 वटै स्थानीय तहमा आर्थिक वर्ष 76-77 को लागि छुट्याइएको योजना तथा विकास निर्माणको काम धमाधम भइरहेको छ। स्थानीय तहमा सञ्चालन भइरहेको योजनाको अनुगमन गर्दा टोल विकास संस्थालाई सहभागी गराएको बताउनुहुन्छ कमलामाई नगरपालिका सिन्धुलीका उपप्रमुख मञ्जु देवकोटा।
तहगत रूपमा वडा अध्यक्षज्यूहरूको संयोजकमा पनि हामीले त्यसलाई अझ व्यवस्थित बनाउन वडा अध्यक्षज्यूहरूको संयोजकमा पनि वडागत हामीले अनुगमन समिति पनि बनाएका छौं र त्यसलाई नजिकबाट हेर्नको लागि टोल विकास संस्थाहरूलाई पनि त्यसमा हामीले निर्देशन गरेका छौं। टोल वडा टोल तहबाटै हामीले त्यसलाई व्यवस्थित बनाएका छौं योजना अनुगमनको सवालमा।
सिन्धुलीमा जनप्रतिनिधिहरू सम्पन्न भएको योजनाको अनुगमन गर्न दौड़धूप गरिरहेको देखिन्छ। विकास निर्माणको कामलाई पारदर्शी जवाबदेही बनाउन सबै वर्ग समुदायको सहभागिता सुनिश्चित हुनु। रेडियो नेपालका लागि कमल सरला सुनवार सिन्धुली।
के हो भाई, मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कसुवा तालले हुन्छ त भाई?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। सरकारले प्राविधिक र व्यावसायिक तथा उच्च शिक्षा सम्बन्धी अलग अलग संघीय शिक्षा ऐन ल्याउने तयारी गरेको छ। शिक्षा पत्रकार समूहको 20 वार्षिक साधारण सभाको अवसरमा हिजो काठमाण्डमा आयोजित कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले संविधानको मौलिक हकमा शिक्षा विषय समावेश हुनु, नयाँ शिक्षा नीति जारी गरिनु र नयाँ कानूनको निर्माण हुनुले शैक्षिक रूपान्तरणको बाटो तय भएको बताउनुभयो। कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा उषा झाले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा सहित आयोगले शिक्षामा 25 वर्ष दीर्घकालीन सुधारको खाका तयार गरिरहेको जानकारी दिनुभयो। शिक्षाविद केदार भक्त माथेमा र डा विद्यानाथ कोइरालाले शिक्षामा समुदायको अपनत्व स्थापित नभएसम्म सार्वजनिक शिक्षामा रूपान्तरण नहुने धारणा राख्नुभयो। नेपाली भूमि लिपुलेखदेखि लिम्पियाधुरा समेटिएको नक्सा सरकारले छिटो सार्वजनिक गर्नुपर्नेमा विज्ञहरूले जोड़ दिनुभएको छ। पूर्व सांसद मंच नेपालले हिजो काठमाण्डुमा आयोजना गरेको नेपाल भारत सीमा समस्या र समाधान विषयक अन्तर्क्रियामा विज्ञहरूले सरकारले पुराना दस्तावेज र नक्साहरू अध्ययन गरी नयाँ नक्सा बनाउनु पर्नेमा जोड़ दिनुभयो। उहाँहरूले सीमा समस्या सम्बन्धी बहस नेपालमा मात्र नभई नेपाल भारतको बीचमा छलफल गरी समाधान खोजिनुपर्ने बताउनुभयो। कार्यक्रममा सीमाविद बुद्धिनारायण श्रेष्ठ, पूर्व परराष्ट्र मन्त्री डाक्टर भेषबहादुर थापा, वरिष्ठ पत्रकार भैरव रिसाल, पूर्व सचिव द्वारिकानाथ ढुंगेल लगायत सहभागी हुनुहुन्थ्यो। निर्वाचन आयोगले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी निर्वाचन, शान्ति, स्थिरता, समृद्धि र सुशासन भन्ने नाराका साथ भोलि फागुन 7 गते चौथो निर्वाचन दिवस मनाउने भएको छ। निर्वाचन दिवसका अवसरमा देशका 77 जिल्ला निर्वाचन कार्यालयमा यही फागुन 1 देखि 8 गतेसम्म मतदाता नामावली दर्ता सप्ताहका रूपमा मतदाता दर्ता कार्यक्रम सञ्चालन भइरहेको निर्वाचन आयोगले जनाएको छ। दिवसका अवसरमा फागुन 7 गते रेडियो नेपाल र नेपाल टेलिभिजनबाट परिसंवाद प्रसारण गरिनेछ। 2015 साल फागुन 7 गते देशमा पहिलो पटक बालिक मताधिकारका आधारमा निर्वाचन भएको दिनको स्मरणमा निर्वाचन आयोगले 2073 सालदेखि फागुन 7 गतेलाई निर्वाचन दिवसका रूपमा मनाउन शुरू गरेको हो। गुठी संस्थानले महाशिवरात्रीका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने साधु सन्तका लागि धुनी, खाना एवं दक्षिणादि विदाई गर्न 24 लाख रूपियाँ बजेट विनियोजन गरेको छ। संस्थानको स्थापना भएदेखि नै महाशिवरात्रीका अवसरमा पशुपतिमा आउने साधु सन्तको धुनी, खाना र विदाई स्वरूप दक्षिणाको व्यवस्थाको जिम्मेवारी पूरा गर्दै आएको छ। पशुपति क्षेत्रमा आउने साधु सन्तका लागि फागुन कृष्ण एकादशीदेखि औंसीसम्म धुनीका लागि दाउरा, खाना र विदाईका लागि दक्षिणा दिने परम्परा रहेको संस्थान गोसरा कार्यालय पशुपतिका प्रमुख उमा आचार्यले जानकारी दिनुभयो। फागुन 7 गते एकादशीदेखि साधु सन्त पशुपतिनाथको मूल मन्दिरमा प्रवेश गर्ने संस्थानले जनाएको छ। औंसीका दिन विदाई नभएसम्म मूल मन्दिरभित्र नै साधु सन्त बस्न पाउने परम्परा छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले डिभिजन सड़क कार्यालय विराटनगरका तत्कालीन डिभिजन प्रमुख इन्जिनियर जितेन्द्र कुमार चौधरी विरूद्ध करिब 4 करोड़ रूपियाँको बिगो दावी गर्दै विशेष अदालतमा हिजो भ्रष्टाचार मुद्दा दायर गरेको छ। चौधरीले सड़क विभाग अन्तर्गत कार्यरत रहँदा पदको दुरूपयोग गरी सड़कका विभिन्न आयोजनाका ठेकेदारहरूसँग मिलेमतो गरी गैर कानूनी रूपमा 3,49,44,000 रूपियाँ आर्जन गरेको पुष्टि भएकाले उनी विरूद्ध विशेष अदालत काठमाण्डुमा मुद्दा दायर गरेको अख्तियारले जनाएको छ। इन्जिनियर चौधरी सहित श्रीमती किरण चौधरी र छोरा अभिषेक चौधरी समेतलाई प्रतिवादी कायम गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिनुभयो। अमेरिकाको भिसा प्रक्रियाका लागि ब्यांक ब्यालेन्स देखाउन भनी 60 लाख रूपियाँ ठगी गरेको आरोपमा प्रहरीले 2 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बागलुङ जिल्लाको बागलुङ नगरपालिका 2 घर भई ललितपुर इमाडोल बस्ने 34 वर्षीय रामचन्द्र कुंवर र काभ्रे पलाञ्चोक चौरे देउराली घर भई सोही ठाउँ बस्ने 34 वर्षीय गणेश लामा रहेको महानगरी अपराध नियन्त्रण महाशाखा काठमाण्डुले जनाएको छ। काठमाण्डौ तारकेश्वर नगरपालिका 2 बस्ने नुवाकोटकी एक महिलालाई कुंवरले अमेरिका जानका लागि ब्यांक ब्यालेन्स देखाउनुपर्ने भन्दै प्रलोभनमा पारेर आफ्नो ब्यांक खातामा 60 लाख रूपियाँ राख्न लगाई ठगी गरेको पाइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल बहादुर थापाले जानकारी दिनुभयो। नेपाल ऑयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ। गैराति 12 बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर 2-2 रूपियाँ घटाइएको निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र शाहले जानकारी दिनुभयो। मूल्य घटेसँगै पेट्रोल प्रति लिटर 108 रूपियाँ र डिजेल र मट्टीतेल प्रति लिटर 97 रूपियाँ कायम भएको निगमले जनाएको छ। प्रदेश नम्बर 1 सरकारले 90 वर्ष पूरा गरेका ज्येष्ठ नागरिकलाई सम्मान र प्रोत्साहन गर्ने कार्यक्रमको शुरूआत गरेको छ। ज्येष्ठ नागरिकहरू समाजका लागि आदर्श र प्रेरणाका स्रोत भएकाले यस्तो कार्यक्रमको शुरूआत गरिएको प्रदेश नम्बर 1 सरकारले जनाएको छ। विराटनगरबाट हाम्रा संवाददाता कुमोद अधिकारीको यो रिपोर्ट।
प्रदेश नम्बर एकको सरकारले विराटनगर महानगरपालिकामा बस्दै आएका 100 देखि 104 वर्ष उमेर पुगेका चारजना ज्येष्ठ नागरिकलाई मुख्यमन्त्री शेरधन राईले दोसल्ला ओढाएर नगद 5,000 सहित सम्मान गरेसँगै यो कार्यक्रम शुरू भएको हो। मुख्यमन्त्री राईले ज्येष्ठ नागरिक समाजका लागि आदर्श र प्रेरणाका संभाग भएकाले प्रदेश सरकारले यो कार्यक्रम शुरू गरेको बताउनुभयो।
हामीले पहिलो आफ्नो कर्तव्य ठानेर त्यो बोध गरेर नै हामीले हाम्रा आमा बुवाहरूलाई सम्मान गर्ने घोषणा गरेका आजबाट शुरू भएको छ। स्थानीय पालिकाहरू मार्फत सम्पूर्ण 90 वर्ष भन्दा माथिका आमा बुवाहरूलाई हामी सम्मान गर्नेछौ।
प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले यो कार्यक्रम 137 स्थानीय तह मार्फत 90 वर्ष पूरा गरिसकेका ज्येष्ठ नागरिकलाई सम्मान तथा प्रोत्साहन रकम वितरण गर्ने जनाएको छ। सामाजिक विकास मन्त्री जीवन घिमिरेले ज्येष्ठ नागरिकका लागि प्रोत्साहन र सम्मान कार्यक्रम सँगै उनीहरूको उचित बसोबासका लागि नमूना आवास गृह समेत बनाउन लागेको जानकारी गराउनु भयो।
प्रदेश सरकारले एक नम्बर प्रदेशमा एउटा नमूना ज्येष्ठ नागरिक आवास गृह बनाउने सोचका साथ गत आर्थिक वर्षमै बजेट विनियोजन गरेको थियो। मोरङको नेताचोक भन्ने ठाउँमा 11 बिघा जमिन प्रदेश सरकारले खरिद गरिसकेको छ। यसै वर्ष हामी डीपीआर बनाएर त्यो ग्रामलाई एउटा मोडल ग्राम बनाउने गरी प्रदेश सरकारले काम थालिसकेको कुरा पनि जानकारी गराउँछौ।
ज्येष्ठ नागरिकलाई थप प्रोत्साहित गर्न स्थानीय तहको विकासमा उनीहरूको सिप ज्ञानलाई सही रूपमा प्रयोग गर्नुपर्ने ज्येष्ठ नागरिक हातेमालो सेवा समाज विराटका अध्यक्ष जीवेन्द्र घिमिरेले बताउनुभयो।
ज्येष्ठ नागरिकहरू जोसँग जस्तो क्षमता छ त्यस्ता खालका गतिविधिहरूमा संलग्न गराइदिए, यसरी हुने सम्मानका साथै त्यो अझ ठूलो सम्मान हुन्थ्यो।
यो कार्यक्रम अन्तर्गत प्रदेश सरकारले स्थानीय तहमा प्रोत्साहन रकम पठाउनका लागि तथ्याङ्क समेत माग गरिसकेको छ। अहिलेसम्म 43 स्थानीय तहबाट 2600 ज्येष्ठ नागरिकको तथ्याङ्क सो मन्त्रालयलाई प्राप्त भइसकेको छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
अब के अन्तर्राष्ट्रिय समाचार। नाइजरमा द्वन्द्वबाट विस्थापित नागरिकहरूलाई सहयोग आएको खाद्यान्न वितरणका बेला भागादौड़ हुँदा कम्तीमा 20 जनाको मृत्यु भएको छ। सहयोगी गैर सरकारी संस्थाले राशन वितरण भइरहेका बेला 81 भागदौड़ मचिएको र उक्त घटनामा 20 जनाको मृत्यु भएको छ भने अन्य 10 जना घाइते भएको जनाएका छन्। भागादौड़मा मृत्यु भएका मध्ये अधिकांश महिला र बालबालिका रहेका अस्पताल स्रोतले बताएको छ। कश्मीर मामिलामा मध्यस्थता गर्ने संयुक्त राष्ट्रसंघका महासचिवको प्रस्ताव भारतले अस्वीकार गरेको छ। पाकिस्तानको भ्रमण शुरू गर्दै राष्ट्रसंघीय महासचिव एन्टोनियो गुतरेजले जम्मू कश्मीरको स्थिति र भारत पाकिस्तान बीचको नियन्त्रण रेखामा उत्पन्न भइरहने तनावप्रति चिन्ता व्यक्त गर्नुभएको थियो। साथै उहाँले दुवै देशले चाहेमा राष्ट्रसंघ मध्यस्थताका लागि तयार रहेको बताउनु भएको थियो। भारतले सो प्रस्ताव ठाडै अस्वीकार गर्दै राष्ट्रसंघले पाकिस्तानद्वारा अवैध ढंगले कब्जा गरिएको क्षेत्र फिर्ता गराउन पहल गर्नुपर्ने बताएको छ। भारतले पाकिस्तानी क्षेत्रको कश्मीर आफ्नो भूभाग रहेको दावी गर्दै आएको छ। यसैबीच पाकिस्तानको क्वेटा शहरमा आयोजित एक धार्मिक र्यालीमा आत्मघाती बम विस्फोट हुँदा कम्तीमा 7 जनाको मृत्यु भएको छ। आत्मघाती मोटरसाइकलमा आएका र उसलाई प्रहरीले रोक्न खोज्दा विस्फोट गराएका थिए। घटनामा अन्य धेरै घाइते भएका बताइएको छ। अफ्रिकी राष्ट्र बुर्किना फासो स्थित एक गिर्जाघरमा बन्दुकधारीहरूले आक्रमण गर्दा कम्तीमा 24 जनाको मृत्यु भएको छ। प्रार्थना सभाको बेला आतंककारीहरूले गिर्जाघरमा प्रवेश गरी अन्धाधुन्ध गोली चलाएको अधिकारीहरूले बताएका छन्। अब आर्थिक समाचार।
अर्थमन्त्री डाक्टर युवराज खतिवडाले ब्याङ्क तथा वित्तीय संस्थामा रहेका समस्याहरूको तत्काल र दीर्घकालीन समाधानका लागि संयन्त्र विकास गरी अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने गरी काम अघि बढ़ाउन सम्बद्ध निकायका पदाधिकारीहरूलाई आग्रह गर्नुभएको छ। मुलुकको समसामयिक आर्थिक तथा वित्तीय अवस्था एवं बैंकिङ क्षेत्रमा देखिएका समस्या र यसको समाधान गर्ने उद्देश्यले अर्थ मन्त्रालयमा भएको छलफल तथा अन्तर्क्रिया कार्यक्रममा अर्थमन्त्री खतिवडाले निजी क्षेत्रलाई विश्वासको वातावरण सृजना गरी लगानी मैत्री र व्यावसायिक वातावरणको सुनिश्चित गर्न अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक तथा बैंकर्स एसोसिएशनलाई आग्रह गर्नुभएको हो। बैंकिङ क्षेत्रमा विशेष गरी तरलताको अवस्था, कर्जाको माग, असुली र ब्याजदर, सम्पत्ति शुद्धिकरण, अनुसन्धान सम्बन्धी पालना गर्नुपर्ने विषयहरू, सामाजिक सुरक्षा कोषमा निजी क्षेत्रको स्वतस्फूर्त सहभागिता अभिवृद्धि लगायतका विषयहरूमा सहभागीहरूले छलफल गर्नुभएको थियो। दिजो पत्र बजारमा कारोबार मापक नेप्से परिसूचक सोमबार 34.24 अंकको उच्च दरले वृद्धि भएको छ। लगातार उकालो लागेको बजारमा सोमबार नेप्सेले नयाँ इतिहास कायम गर्दै परिसूचक बढेर 1398.24 अंकमा पुगेको हो। नेप्सेमा उच्च अंकको वृद्धि हुँदा त्यसको प्रभाव कारोबार रकममा समेत परेको छ। सोमबार झण्डै 2,70,00,000,000 जतिको कारोबार भएको छ। कुल 175 कम्पनीहरूका 64,74,750 किता शेयरहरू 2,68,75,33,000 मूल्यमा किनबेच भएका छन्। सोमबार स्टकमा कारोबार भएका 12 समूहको कारोबारमा वृद्धि भएको छ। कारोबारका आधारमा सोमबार सिमम सिमेन्ट अग्रस्थानमा रहेको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्रता दिँदै दोब्बर बनाउने भएको छ। मार्गसम्म उपत्यकामा र उपत्यका बाहिरका गरी कुल 1,164 फर्महरूको अनुगमन गरेको र गल्तीका आधारमा 1,07,82,000 रुपियाँ जरिमाना तिराइएको विभागले जनाएको छ। विभागले परिचालन गरेका 353 अनुगमन टोलीले उपत्यकामा 989 र उपत्यका बाहिर 175 कम्पनीको अनुगमन गरेको विभागले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइयो। बजार अनुगमनको क्रममा विभागले म्याद गुज्रिएका 1,53,66,000 भन्दा बढी मूल्यका वस्तु नष्ट गरेको छ। देशका विभिन्न भागका 16 कम्पनी विरूद्ध गरिमा धानको नाममा कमसल बिउ बेचेको भन्दै विभागले 32,20,000 जरिमाना गरेको विभागका महानिर्देशक नेत्र सुवेदीले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो।
आर्थिक समाचार सुन्दै हुनुहुन्थ्यो भुवन आचार्यबाट। पालो भएको छ खेल समाचारको।
विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरसका कारण तीन टोलीले सहभागिता नजनाउने भएपछि थाइल्याण्डमा हुने एसएससी इस्टर्न रिजन टी20 क्रिकेट छनौट प्रभावित बन्न पुगेको छ। यससँगै 5 टोलीको मात्र सहभागिता रहने प्रतियोगिताको पहिलो खेलमा नेपालले मलेसियासँग खेल्ने भएको छ। एसियन क्रिकेट काउन्सिलले सोमबार इस्टर्न रिजनको नयाँ खेल तालिका सार्वजनिक गरेको छ। भूटान, चीन र म्यानमारले कोरोना भाइरसको कारण प्रतियोगिताबाट नाम फिर्ता लिएका छन्। यी तीन टोलीले नाम फिर्ता लिएसँगै इस्टर्न रिजन अब लीगको आधारमा हुनेछ। लीगपछि शीर्ष दुई टोली अगस्तमा मलेसियामा हुने एसिया टी20 क्वालिफायरको लागि छनौट हुनेछन्। चीन, भूटान र म्यानमारले सहभागिता नजनाउने भएपछि प्रतियोगिता दुई दिन पछि सरेको छ। अब नयाँ तालिका अनुसार इस्टर्न रिजन फागुन 17-23 गतेसम्म हुने भएको छ। इस्टर्न रिजनमा नेपाल सहित थाइल्याण्ड, हङकङ, सिंगापुर र मलेसिया बीच प्रतिस्पर्धा हुनेछ। इस्टर्न रिजनको लागि नेपालले ज्ञानेन्द्र मल्लको कप्तानीमा 14 सदस्यीय टोली घोषणा गरिसकेको छ। घरेलु नकआउट फुटबलको सर्वाधिक पुरस्कार राशिको 14 सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खपतट गोल्ड कपको सोमबार ट्रफी सार्वजनिक गरिएको छ। आयोजक सुदूरपश्चिम 11 स्पोर्ट क्लबका अध्यक्ष सुरेश हमालले सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका लागि लगभग सबै तयारी पूरा भएको जानकारी गराउनु भएको थियो। धनगढ़ी रंगशालामा फागुन 9 गते हुने प्रतियोगिताको उद्घाटन खेलमा सर्लाहीको बागमती क्लब र भारतको कञ्चनजंघा एएफसी बीच हुनेछ, जसको विजेताले सेमी फाइनल प्रवेशको लागि सुदूरपश्चिम 11 प्रतिस्पर्धा गर्नेछ। जुन खेल फागुन 13 गते हुनेछ। प्रतियोगितामा दुई विदेशी सहित 12 टोलीको सहभागिता रहनेछ। प्रतियोगिताको विजेताले 21,01,000 र दोस्रो हुने टोलीले 10,01,000 प्राप्त गर्नेछन्। तीव्र गतिका बलर कर्ण केसी र स्पिनर सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको नयाँ टी20 वरियतामा सुधार गरेका छन्। सोमबार सार्वजनिक गरेको नयाँ टी20 वरियतामा करणले अलराउन्डरतर्फ एक स्थान सुधार गर्दै 74 स्थानमा रहेका छन्। नयाँ वरियता अनुसार अलराउन्डरतर्फ सोमपाल 66 र पारस खण्डका 27 स्थानमा यथावत छन्। पारस ब्याटिङतर्फ 62 स्थानमा यथावत छन्। बलिङतर्फ स्पिनर सन्दीप लामिछाने भने एक स्थान सुधार गर्दै 84 स्थानमा रहेका छन्।
खेल समाचार सुन्दै हुनुहुन्थ्यो अजय बमबाट। अब मौसम सम्बन्धी जानकारी। हाल मुलुकको माथिल्लो वायुमण्डलमा पश्चिमी वायु तथा पूर्वी भूभाग नजिक न्यूनचापीय क्षेत्रको असर रहेकाले आज देशका अधिकांश पहाड़ी स्थानहरूमा आंशिक बद्दी रहनुका साथै केही स्थानमा तुवालो पनि लागेको छ। आगामी तीन दिनको मौसम पूर्वानुमान गर्दै मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशका पहाड़ी भूभागमा आंशिकदेखि सामान्य बद्दी रही पूर्वी पहाड़ी भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने बाँकी भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ। भोलि दिउँसो देशभर सामान्यतया बद्दी रही देशका पहाड़ी भूभागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बिहिबार देशभर सामान्यतया बदली रही केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। गत 24 घण्टामा काठमाण्डु उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 21 डिग्री सेल्सियस, न्यूनतम 8.5 डिग्री सेल्सियस, अहिले बिहानको सापेक्षिक आर्द्रता 94%, आज दिउँसो काठमाण्डु उपत्यकाको अधिकतम तापक्रम 20-22 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाण्डु उपत्यकामा सूर्योदय बिहान 6:39 भयो भने सूर्यास्त भरे साँझ 5:57 हुनेछ। अन्त्यमा यस प्रसारणका मुख्य समाचार एकपटक फेरि सुन्नुहोस्। काठमाडौँ उपत्यकाको विद्युत वितरण प्रणालीलाई भूमिगत गर्ने कार्यको प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा शुभारम्भ। आगामी दुई वर्षभित्र देशका सबै भूभागमा विद्युत सेवा पुर्याइसक्ने प्रधानमन्त्रीको प्रतिबद्धता। पूर्व उपसभामुख डाक्टर शिवमाया तुम्बा हाम्फे कानून न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त। राष्ट्रपतिबाट शपथ ग्रहणपछि हिजै पदभार ग्रहण। नयाँ डीपीआर अनुसार आगामी 2081 साल असार मसान्तमा निर्माण सम्पन्न गर्ने गरी 72.5 किलोमिटर लामो काठमाडौँ तराई मधेस द्रुतमार्गको काम भइरहेको नेपाली सेनाद्वारा संसदीय समितिलाई जानकारी। प्राविधिक व्यावसायिक र उच्च शिक्षा सम्बन्धी अलग अलग संघीय शिक्षा ऐन ल्याउने सरकारको तयारी। र नाइजरमा द्वन्द पीड़ितहरूलाई खाद्यान्न वितरणका क्रममा भागदौड़ हुँदा कम्तीमा 20 जनाको मृत्यु। यसका साथै 7 बजेको समाचार यति नै। रेडियो नेपाल सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।